यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो द एसियन नेटवर्क फर फ्री इलेक्सन अनफ्रेल को प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन गराउने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको बताउनुभयो। अनफ्रेल थाइल्याण्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो। सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ रहेको छ। भेटमा लामो समय न्यायाधीश र प्रधान न्यायाधीशका रूपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधि मण्डलका सदस्यहरूले बताउनुभयो। प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चासो देखाएपछि निर्वाचन शुरू भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रले जनजीवन र समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने भएकोले त्यसको विकास र विस्तारमा सरकारको सहयोग रहने बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित चलचित्र क्षेत्र सम्बन्धी छलफल कार्यक्रममा मन्त्री खरेलले जनतामा चलचित्रले कला, संस्कृति र मूल्यको ज्ञान विकास गरेर राष्ट्रको निर्माणमा योगदान पुर्याउने भएकाले चलचित्र क्षेत्र को विकासमा सरकारले जोड़ दिएको बताउनुभयो। मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डसँगको सहकार्य सहित चलचित्र क्षेत्रको विकास र प्रतिलिपि अधिकार उल्लंघन रोकथाममा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो। यस्तै छलफलमा चलचित्र कर्मीहरूले कलाकारहरूले पर्दा बाहिर पनि सकारात्मक समाज परिवर्तनमा संलग्न भएर जनताको आवाज प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको छ। बैठकमा धारणा राख्ने सदस्यहरूले मिश्रित प्रतिक्रिया दिनुभएको छ। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमति महाधिवेशन भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डले कार्तिक 19 गतेको एकता घोषणा सभाले विश्वभर बलियो सन्देश दिएको बताउनु भएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले हिजो गरेको राष्ट्रिय स्तरको वृहत भर्चुअल प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक रूपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ 19 गते एकता घोषणा सभा भएको बताउनुभयो। मेलम्ची खाने पानी आयोजनाको मुख्य पानी वितरण प्रणाली स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका एक अम्बाथान स्थित सुरुङबाट हिजोदेखि पानी पठाउन रोकिएको हो। हिजो मेलम्ची खाने पानी बाढ़ी पीड़ित संघर्ष समितिले खाने पानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माघ पूरा नभएसम्म पानी वितरण गर्न नदिने अडान लिएका छन्। यस अघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढ़ी पीड़ित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खाने पानी बाढ़ी पीड़ित संघर्ष समितिका उपाध्यक्ष नवराज गुरा गाईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। कलमेगी आधीका कारण भियतनाममा कम्तीमा 3 जनाको मृत्यु भएको छ। 92 माइल प्रति घण्टाको वेगले आएको यस वर्षकै सबैभन्दा घातक आँधी मध्ये एक भनिएको कलमेगी आँधीले घर भत्काउँदा डाक लाख प्रान्तमा 1 जना र गियालाई प्रान्तमा 2 जना गरी 3 जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन्। सरकारको विपद व्यवस्थापन साइटले पुष्टि गर्न भने अझै बाँकी छ। उक्त आँधी अहिले पश्चिम कम्बोडिया र लाओसतर्फ अघि बढ़ेको छ। यस हप्ताको शुरूमा फिलिपिन्समा प्रवेश गरेको कलमेगी आँधीका कारण सम्पूर्ण शहर डुबानमा पर्दा कम्तीमा 114 जनाको मृत्यु हुनुका साथै 120 भन्दा बढ़ी मानिस अझै बेपत्ता रहे रहेका छन्। भियतनाममा गत हप्ता मात्रै आएको वर्षा पछिको बाढ़ीमा परिकम्तीमा 50 जनाको ज्यान गएको थियो र अफगानिस्तानमा सन् 2025मा अफिम खेती 20% घटेको संयुक्त राष्ट्र संघले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यससँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनी समेत दिएको छ। तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् 2022मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए। उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् 2024को 12,800 हेक्टरबाट घटेर सन् 2025मा 10,200 हेक्टरमा पुगेको संयुक्त राष्ट्र संघको लागू औषध तथा अपराध कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ। यूएनओडीसीका अनुसार सन् 2022मा अफिम खेतीको क्षेत्र करिब 2,32,000 हेक्टरमा फैलिएको थियो। हिरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् 2025मा करिब 296 टन मात्र भएको अनुमान गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा 32% घटेको हो। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।